کتے کا لعاب نجس ہے اور خود کتا نجس نہیں، چنانچہ اگر کتا کسی کے کپڑے یا بدن سے چھو جائے تو نجس نہیں ہوگا، چاہے کتے کا بدن سوکھا ہو یا گیلا ہو۔ البتہ اگر کتے کے بدن پہ کوئی نجاست لگی ہوئی ہو تو کپڑا ناپاک ہو جائے۔ تو کتا بذات خود نجس نہیں ہے، گیلا یا خشک ہو، لیکن اگر کوئی جسم پہ نجاست ہو، وہ تو کہیں پہ بھی لگی ہو تو وہ حکم ہے۔ تو کہنے کا مطلب کتے لگ جائے تو پریشان نہ ہو اور زیادہ نہ سوچے، ہاں اگر نظر آ گئی اس کے جسم پہ کوئی نجاست تھی، وہ کہیں بیٹھا اس پہ نجاست لگی ہوئی تھی اور وہ لگ گئی، تو وہ ایک علیحدہ مسئلہ، لیکن اس کا تھوک ناپاک ہوتا ہے، تو اگر وہ لکھ کر لے تو وہ پھر ناپاک ہو جائے وہ حصہ۔ نجس پانی میں کوئی کپڑا بھیگ گیا تھا، اس کے ساتھ پاک کپڑے کو لپیٹ کر رکھ دیا گیا اور اس کی تری اس پاک کپڑے میں آ گئی، لیکن اس میں نجاست کا رنگ نہیں آیا نہ ہی بدبو آئی، تو اگر یہ پاک کپڑا اتنا بھیگ جائے کہ نچوڑنے سے ایک آدھا قطرہ ٹپک پڑے یا نچوڑتے وقت ہاتھ بھیگ جائے تو پاک کپڑا بھی نجس ہو جائے گا، اور اگر اتنا نہ بھیگا ہو تو پاک رہے گا۔ اگر پیشاب وغیرہ سے بھیگے ہوئے کپڑے کے ساتھ پاک کپڑا لپیٹ دیا گیا جس سے پاک کپڑے میں نجاست کی ذرا بھی اس کی نمی اور دھبا آ گیا تو نجس ہو جائے۔ اب دو ایشوز ہیں جو یہاں ایڈریس ہوئے، ایک یہ کہ نجس ناپاک کپڑا تھا گیلا اور پاک کپڑا تھا سوکھا، دو ساتھ پڑے یا ان بہت ساتھ لگ گئے ہیں، تو وہی بات جو پہلے ہم ڈسکس کر چکے ہیں کہ جیسے یہ بھی ڈسکس ہوا کہ ناپاک جگہ پہ بیٹھ گیا، بستر ناپاک تھا، تو دیکھا جاتا ہے کہ تری کتنی منتقل ہوئی دوسری جگہ۔ تو اگر ناپاک کپڑے کی تری اتنی منتقل ہو گئی کہ اب اس جو پاک کپڑے کو نچوڑا بھی جا سکتا ہے، اسے قطرے بھی گریں گے یا ہاتھ بھی گریں گے، تو اس کو مطلب کافی پانی اس میں چلا گیا ہے، تو پھر تو ناپاک ہے، لیکن اگر اتنا نہیں گیا تو پھر ناپاک نہیں۔ لیکن اگر وہ ناپاکی پیشاب تھی تو پھر اس کی نمی ذرا بھی ہو یا ذرا بھی دھبا آ گیا تو وہ کپڑا ناپاک ہو، لیکن اگر کوئی اور ناپاکی تھی تو پھر وہ اس کا مسئلہ علیحدہ ہے کہ پھر دیکھا جائے گا کتنی گیلا ہو، اس کی تھکنیس ہے، بہت موٹا ہے کہ چیرنا پڑتا ہے، تو پھر تو اس کی دوسری حصہ پاک ہی ہوتا ہے، پاک ہے، یہ مسئلہ بتایا جا رہا ہے۔ لیکن بہت تھن ہے کہ وہ چیرا نہیں جا سکتا، یعنی کہ تھکنس کم ہے، تو پھر دوسری طرف بھی نوازنا پڑے۔ اچھا، اب کچھ خاص صورتیں ہیں، وہ ہے کھال اور ہڈی سے ریلیٹڈ، تو جو اس سے ڈیل کرتے ہیں تو اس کا پتہ ہونا چاہیے کہ مردار کی کھال کو جب دھوپ میں رکھ کے خشک کر لیں یا کوئی دوا وغیرہ لگا کے اس کو اس طرح درست کر لیں کہ اس کی رطوبت ختم ہو جائے اور دیر تک رکھنے سے خراب نہ ہو تو پاک ہو جائے گی، اس پر نماز پڑھنا درست ہے اور مشک وغیرہ بنا کر اس میں پانی رکھنا بھی درست ہے۔ البتہ خنزیر کی کھال پاک نہیں ہوتی، دوسری سب کھالیں پاک ہو جاتی ہیں، مگر آدمی کی کھال سے کوئی کام لینا اور استعمال کرنا بڑا گناہ ہے۔ تو یہ کھال سے ریلیٹڈ ہے، جیسے قربانی کرتے ہیں اور اس میں جانور کی کھال ہوتی ہے، اب اس کیمیکل کو لگا کے، اور اس کا جج کرنے کا طریقہ کیا ہے کہ دیر تک وہ کھال پڑی ہے تو خراب نہیں ہوگی، تو اس کا مطلب ہے اس کو درست کر دیا گیا ہے، تو اب وہ پاک ہے۔ اب اسے کوئی یوز کرے، اس کا پانی کا مشکیزہ بنا دے، اس میں پانی ڈال لے، تو یہ اس پہ نماز پڑھ لے، جائے نماز بنا لے، تو یہ سب ٹھیک ہے، لیکن خنزیر کی ایکسیپشن ہے کہ اس کی کھال پاک نہیں ہوتی۔ مردار کے بال، سینگ، ہڈی اور دان، یہ سب چیزیں پاک ہیں، اگر پانی میں گر جائیں تو نجس نہیں ہوگا۔ البتہ اگر ہڈی اور دانت وغیرہ پر اس مردار جانور کی کچھ چکنائی وغیرہ لگی ہوئی ہو تو وہ نجس ہے اور پانی بھی نجس ہو جائے گا۔ تو کہ مردار جانور کہیں پہ پڑے ہوئے ہیں یا کچھ، تو اس کا بال وغیرہ، یہ دانت وغیرہ، یہ پاک ہے، یعنی کہ اس پہ نجس نہیں ہے، لیکن اگر تری ہو کوئی، اس پہ چکنائی ہو، پھر وہ نجس ہوتا ہے۔ کافروں کی پکی ہوئی کھانے کی کوئی چیز اور ان کے برتن اور کپڑے وغیرہ کو اس وقت تک ناپاک نہیں کہا جائے گا جب تک اس کا ناپاک ہونا کسی دلیل یا کرینے سے معلوم نہ ہو۔ اب دیکھیں، اس میں کئی چیزیں ایڈریس ہو رہی ہیں، کئی چیزیں پتہ چل رہی ہیں، مزاج شریعت کا پتہ چل رہا ہے، شریعت کا مزاج ہے کہ موسٹ پراببل، شک میں نہیں جاتی، مطلب کہ عام طور پہ شریعت کا اصول یہ ہے کہ شک پہ فیصلے نہیں ہوتے، یقین پہ فیصلے ہوتے۔ کیا مطلب؟ کافر کی کوئی پکی ہوئی چیز ہے، اب اس پہ اوور کانشس نہ ہو کہ پتہ نہیں ناپاک نہ ہو، وہ کہاں پاکی کا خیال کرتے، نہیں، وہ پاک ہے جب تک انٹل اینڈ انٹل پروون ادروائز۔ اوکے، मतलब ये कि अगर नापाकी साबित है या कोई दलील है, कोई एविडेंस है, तो फिर तो ठीक है, नापाकी साबित है, लेकिन अदरवाइज वो नापाकी साबित नहीं है, उसका यूजेज सही है, उनके बर्तन और कपड़े सब। बाज लोग शेर वगैरह की चर्बी इस्तेमाल करते हैं, उसका पाक समझते हैं, ये दुरुस्त नहीं। अलबत्ता अगर माहिर दीनदार तबीब की ये राय हो कि इस मर्ज का इलाज सिवाय शेर वगैरह की चर्बी के और कुछ नहीं, तो ऐसी हालत में बाज उलमा के नजदीक इसको इस्तेमाल करना दुरुस्त है, लेकिन नमाज के वक्त उसको पाक करना जरूरी होगा। तो अगर इससे उसूल पता चल गया कि जो यानी कि शेर जिस तरह हराम है, तो उसकी चर्बी वगैरह का इस्तेमाल क्या है, तो उसके मुतालिक ये है कि अगर तो कोई मेडिकल यूज के लिए, पर्पज के लिए उसको इस्तेमाल किया जा रहा है, तो एक अदद अलहदा चीज है, लेकिन फिर भी उसको नमाज के वक्त साफ करे उस जगह को जहां पे वो लगाया गया है। रास्तों के कीचड़ और नापाक पानी माफ है, बशर्ते के बदन या कपड़े में नजासत का असर मालूम ना हो, फतवा इसी पर है। अलबत्त जिस शख्स की बाजार और रास्तों में ज्यादा आमदोरस्त ना हो, उसके लिए एहतियात यह है कि अगर इसके बदन वगैरह पर कीचड़ या नापाक पानी लग जाए, तो बदन और कपड़े पाक कर लिया करे, चाहे नापाकी का असर भी महसूस ना हो। तो ये उस सूरत में एप्लीकेबल है, बारिश हो रही है, बाहर पानी है, मस्जिद जा रहा है, अब उस पर ये एप्लीकेबल है कि रास्ते में कीचड़ पानी है, तो वो उसूल ये है शरीयत का, वो उस पर फतवा ये है कि कपड़े पे लग जाए या जिस्म पे लग जाए तो पाक ही तसव्वुर होता है, लेकिन साथ ये भी जिक्र हो गया कि एहतियात ये है कि उसको धो ले, लेकिन अगर नहीं कर सका या नहीं करना चाह रहा तो इजाजत है पाक, यानी अगर साफ नहीं करना चाह रहा या नहीं कर सका तो उसकी इजाजत है, नमाज हो जाएगी। नजासत अगर जलाई जाए तो उसका धुआं पाक है, वो धुआं अगर जम जाए, उससे कोई चीज बनाई जाए, तो वो भी पाक है। निजासत के ऊपर जो गर्दो गुबार हो वो पाक है, बशर्ते कि निजासत की तरी से वो तर ना हो गया हो। तो कोई हो सकता है बर्तन नजस हो, ऊपर गर्दो गुबार लग गई, तो वो गर्दो गुबार पाक है, लेकिन अगर वो गीला था बर्तन और वो भी गीली हो गई गर्दो गुबार, तो वो एक अलहदा मसला है। निजासतों से जो बुखारात उठे वो पाक है, फल वगैरह के कीड़े पाक हैं, अलबत्ता अगर उनमें जान पड़ गई हो तो उसको खाना दोस्त नहीं। तो ये भी एक इशू पता चल गया कि किसी फल में कीड़ा निकल आया है, तो उससे फल नापाक नहीं होता, ये एक्चुअली है मसला कि फल में अगर कीड़ा हो तो नापाक नहीं होता, लेकिन अगर वो जिंदा हो तो उसको खाना नहीं चाहिए, और अगर मुर्दा हो तब भी नहीं खाना चाहिए, लेकिन यानी कि जो जो फल है वो पाक रहता है। खाने की चीजें अगर सड़ जाए, उनसे बू आने लगे, तब नापाक नहीं होती, जैसे गोश्त हलवा वगैरह, मगर चूंकि उनके खाने से नुकसान होगा इसलिए उनका खाना दुरुस्त नहीं, तो नापाक नहीं होंगे शरीर तौर पे, ये इशू है, खराब होने, गलने, बू आने, इनसे वो नापाक नहीं होती शरीर तौर पे, यानी कपड़े वगैरह पे लग जाए या इस तरह की चीज बदन पे, तो नापाक नहीं होगा। नींद की हालत में आदमी के मुंह से जो पानी निकलता है वो पाक है। इसी तरह हलाल जानवर का अंडा पाक है, बशर्ते कि टूटा ना हो, हलाल जानवर गंदा अंडा पाक है, बशर्ते कि टूटा ना हो। जिस पानी से कोई नजस चीज धोई जाए वो नजस है, चाहे वो पानी पहली दफा का हो या दूसरी दफा का या तीसरी दफा का, लेकिन पानी में इतना फर्क है कि अगर पहली दफा का पानी किसी कपड़े में लग जाए तो ये कपड़ा तीन दफा धोने से पाक होगा, और अगर दूसरी दफा का पानी लग जाए तो सिर्फ दो दफा धोने से पाक होगा, और अगर तीसरी दफा का लग जाए तो एक ही दफा धोने से पाक हो जाएगा। तो नजस चीज नजस कपड़े को धो रहा है, अब वो जो पानी, ये बात हो रही है कि जो पानी गिर रहा है या जो पानी है जिससे वो धुला है वो क्या है, तो वो भी नजस है। अब उसमें कहा कि तीन बार धोए, तो अगर पहली बार धो रहा है तो वो लग रहा है, तो अब उसका जिक्र हो रहा है कि वो पानी अगर किसी कपड़े को लग गया तो उससे अब दो बार और धोना है। आइडियल तीन बार हर चीज को करे, लेकिन दो दफा भी कर ले तो पाक हो जाएगा। पहली बार का है तो तीन दफा, दूसरी बार का है तो दो दफा, और तीसरी बार का तो एक दफा ही धोए। मुर्दा इंसान को जिस पानी से नहलाए वो नजस है, इसी तरह मुर्दा इंसान का जो लुआब है, थूक है, वो नजस है।